यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। उपराष्ट्रपति राम सहाय प्रसाद यादवले निर्वाचनका लागि शान्तिपूर्ण र भयरहित वातावरण निर्माण गर्न संचार माध्यमहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनको 41 वार्षिक उत्सवका अवसरमा काठमाडौँमा हिजो आयोजित समारोहमा उपराष्ट्रपति यादवले समावेशिता, समान अवसर र सबैको आवाजको प्रतिनिधित्व हुन सक्ने गरी भूमिका खेल्न संचार माध्यमहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सार्वजनिक सेवा प्रसारणले तथ्यपूर्ण समाचार सामग्री प्रसारण गरी सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताले उठाएको आवाजको सम्बोधन गर्नुपर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल पीएसपीका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण राज्यले दिएको दायित्व पूरा गर्न अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्यकताका आधारमा नागरिक केन्द्रित भई अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णु राम न्यौपानेले सार्वजनिक सेवा प्रसारणले प्रसारण गरेका सामग्रीले नेपालको बहुभाषिक र बहुसांस्कृतिक समाजको प्रतिनिधित्व गर्नुका साथै समावेशिता र राष्ट्रिय एकतालाई बलियो बनाउन भूमिका खेल्दै आएको बताउनुभयो। कार्यक्रममा नेपाल टेलिभिजनमा लामो समय योगदान गर्नुहुने कर्मचारीहरूलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो। त्यस्तै सर्वोत्कृष्ट संवाददाता तथा उत्कृष्ट संवाददाताहरूलाई पुरस्कृत गरिएको थियो। नेपाल टेलिभिजनको देशमा भूसतही प्रसारण मार्फत 52% भूभाग र 72% जनतामा पहुँच पुगेको छ। दैनिक 7 भाषामा समाचार, 25 भाषाका साप्ताहिक कार्यक्रम र थप 2 भाषामा साप्ताहिक कार्यक्रम प्रसारण गर्दै आएको छ। निर्वाचन आयोगले आचार संहिता उल्लंघन नियन्त्रण गर्न आवश्यक गतिविधि अघि बढ़ाएको जनाएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन निर्वाचन आचार संहिता 2082 कार्यान्वयनमा आएको आयोगले उल्लेख गरेको छ। आचार संहिताको पूर्ण पालना गराउन आयोगले सरकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ। केन्द्रीय आचार संहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेद्वार र संघ संस्था गरी 21 स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। त्यसमध्ये 5 जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता गरिएको आयोगले जानकारी दिएको छ। आचार संहिताको उल्लंघन हुने गरी मिथ्या एवं भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैर कानूनी कार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानूनी दायरामा ल्याउन पहल अघि बढ़ाइएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। निर्वाचन आयोगले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले 7 प्रदेशका क्षेत्रहरूको मतपत्रको नमूना सार्वजनिक गरेको हो। त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एउटा प्रकारको र एक भन्दा बढ़ी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूना सार्वजनिक गरिएको छ। नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको 15 जिल्लाको मतपत्र छपाईको काम पनि सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार 15 जिल्लाको 18 निर्वाचन क्षेत्रको मतपत्र छपाईको काम सम्पन्न भएको हो। मतपत्र छपाईको काम जनशिक्षा सामग्री केन्द्रको भक्तपुर स्थित छापाखानामा भइरहेको छ। डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सम्पन्न भएको छ। त्यस्तै दैलेखको निर्वाचन क्षेत्र नम्बर 1 र 2, सुर्खेतको निर्वाचन क्षेत्र नम्बर 1 र 2, रूकुम पश्चिम, बाजुरा र अछामको निर्वाचन क्षेत्र नम्बर 1 र 2, कैलालीको निर्वाचन क्षेत्र नम्बर 1, झापाको निर्वाचन क्षेत्र नम्बर 5 र सुनसरीको क्षेत्र नम्बर 1 प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सम्पन्न भएको आयोगले जनाएको छ। नमूना मतपत्र मार्फत 10,98,200 छपाई सम्पन्न भई निर्वाचन क्षेत्रमा पुर्याइसकिएको आयोगले जनाएको छ। समानुपातिकतर्फको 2,08,30,00 मतपत्र छपाईको काम पनि यसअघि सम्पन्न भइसकेको छ। राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका क्रममा आज जापान प्रस्थान गर्दै हुनुहुन्छ। नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको उडान नम्बर 433 आज राति 11:30 जापानतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले जानकारी दिनुभयो। जापानको औपचारिक भ्रमण सम्पन्न गरी उहाँ माघ 21 गते बुधबार सोही एयरलाइन्सको उडान नम्बर 434 दिउँसो 4:30 बजे स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ। भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ 19 गते नेपाल र जापान कूटनीतिक सम्बन्धको 70 वार्षिक उत्सवका अवसरमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनुहुनेछ। माघ 20 गते टोकियो स्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारू हितोसँग राजकीय शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयका सचिव राईले जानकारी दिनुभयो। सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री ताकाइची सानाए बीच पनि भेटवार्ता हुने कार्यतालिका रहेको छ। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनका क्रममा राजनैतिक दलहरूले प्रस्तुत गर्ने घोषणा पत्रमा निजी क्षेत्रको संरक्षण प्रवर्धन र मनोबल अभिवृद्धिका कार्यक्रमहरूलाई प्राथमिकता दिन आग्रह गरेको छ। महासंघले हिजो काठमाडौँमा आयोजना गरेको घोषणा पत्रमा निजी क्षेत्र विषयक पत्रकार सम्मेलनमा रोजगारी सृजना राजस्व वृद्धि पूर्वाधार र सम्पत्ति निर्माणमा निर्णायक भूमिका खेलिरहेको निजी क्षेत्र उपेक्षित हुँदा समग्र अर्थतन्त्र थप संकटतर्फ उन्मुख हुन थालेको उल्लेख गरिएको छ। पत्रकार सम्मेलनमा राजनैतिक दलहरूले अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्नुपर्नेमा जोड़ दिइएको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले देशका मुख्य रोजगारदाता सेवा प्रदायक पूर्वाधार निर्माणकर्ता राजस्वमा योगदानकर्ता तथा सम्पत्ति निर्माणकर्ता उद्यमी व्यवसायीको मनोबल उच्च राख्ने गरी घोषणापत्र तयार पार्नुपर्ने आवश्यकता उल्याउनुभयो। निर्वाध रूपमा पेशा व्यवसाय गर्न पाउने अधिकार सम्पत्तिको हक सम्बन्धी संविधान प्रदत्त नैसर्गिक अधिकारको सम्मान र नीतिगत स्थायित्व सुनिश्चित हुने गरी लगानी विस्तार सम्भव हुने ढंगले राजनैतिक दलहरूले घोषणा पत्र तयार पार्नुपर्नेमा महासंघले जोड़ दिएको छ। महासंघले निजी क्षेत्र संरक्षण एवं प्रवर्धन योजना लागू गर्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ। यस अन्तर्गत उद्योग तथा व्यावसायिक प्रतिष्ठान र व्यवसायीको निजी सम्पत्तिको सुरक्षाका लागि सशस्त्र प्रहरी बल अन्तर्गत केन्द्रमा औद्योगिक तथा व्यावसायिक सुरक्षा निर्देशनालय र जिल्लाहरूमा त्यसको इकाई स्थापना गर्नुपर्ने सुझाव महासंघले दिएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस देश बदल्ने संकल्प लिएर अघि बढ़ेको बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा उहाँले नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान कांग्रेसले शुरू गरेको बताउनुभयो। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकता अहिलेको आवश्यकता भएको बताउनु भएको छ। सोलु काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौँमा हिजो आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा तथा वैदेशिक षड्यन्त्रलाई परास्त गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताउनुभयो। उहाँले असाधारण परिस्थितिमा हुन गइरहेको निर्वाचनमा सहभागिता जनाउन सबैलाई आग्रह पनि गर्नुभयो। तनहुँमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा अघि बढ़ेको छ। रिसिङ गाउँपालिका एकमा निर्माण भइरहेको आयोजनाको तीनवटै प्याकेजमा कामलाई तीव्र गतिमा अघि बढ़ाइएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहेर कार्य सम्पादन गर्नुपर्ने सुझाव दिनुभएको छ। नेपाल रेडक्रस सोसाइटीका विषयमा मन्त्रालयमा हिजो भएको छलफलमा उहाँले रेडक्रसको केन्द्रीय तहमा वर्षौंदेखि रहेका संस्थागत समस्याहरूलाई कानून विधि र प्रक्रियासम्मत समाधान गर्न निर्देशन दिनुभयो। उहाँले तदर्थ समितिलाई प्राप्त जिम्मेवारी पूरा गर्न समयमै निर्वाचन सम्पन्न गर्न संस्थाको विधानलाई संहिता अनुसार संशोधन गर्न रेडक्रसलाई आग्रह गर्नुभयो। चितवनको भरतपुरमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 3 बस्ने 55 वर्षीय तेज बहादुर पाठक रहेको प्रहरीले जनाएको छ। हिजो दिउँसो घर नजिकै बाटोमा गैंडाको आक्रमणबाट घाइते हुनुभएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय डोटीको जीप हिजो डडेलधुराको अमरगढ़ी नगरपालिका 11 रडुवा खोलामा दुर्घटना हुँदा 5 घाइते भएका छन्। दिपायल जाँदै गरेको स्कर्पियो जीप अनियन्त्रित भई सड़क छेउमा ठोकिँदा दुर्घटना भएको र घाइतेहरूको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। नेपाल आयल निगमले गए मध्यरातीदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रति लिटर 3 रूपियाँका दरले मूल्य बढ़ाइएको जनाएको छ। निगमको संचालक समितिको हिजो बसेको बैठकले मूल्य समायोजन गरेसँगै डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रति लिटर 136.50 रूपियाँ, दोस्रो वर्गका लागि 138 रूपियाँ र तेस्रो वर्गका लागि 139 रूपियाँ कायम गरिएको निगमले जनाएको छ। स्वास्थ्य बीमा बोर्डले बिरामीहरूलाई अनावश्यक रूपमा रेफर नगर्न आग्रह गरेको छ। स्वास्थ्य बीमामा आबद्ध सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिँदै बोर्डले अनावश्यक रूपमा रेफर नगर्न आग्रह गरेको हो। र माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्तानी व्रत कथा समापन हुँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घर घरमा शुरू गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरू गरी नित्य मध्यकालमा पार्वती सहित महादेवको पूजा गरेका देशभरका भक्तजनहरूले आज व्रत समापन गर्न लागेका हुन्। स्कन्द पुराण अन्तर्गतको केदारखण्डको माग महात्म्यमा कुमार र अगस्त्य बीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम आजदेखि अन्त्य हुनेछ। विधिपूर्वक एक महिने व्रत गरेका व्रतालुले आजका दिन 108 जनै 108 सुपारी 108 पान 108 फलफूल 108 रोटी 108 अक्षता विभिन्न थरीका फलफूल धूपबत्ती नैवेद्य श्रीखण्ड रक्तचन्दन सिन्दूर वस्त्र भेटी चढ़ाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइने गरिन्छ। चढ़ाइएका प्रसादमध्ये सबैबाट आठ आठ पतिलाई, पति नभए छोरालाई, छोरा पनि नभए मित छोरालाई र मित छोरा नभएमा कामना सिद्ध होस् भनी नजिकैको पवित्र नदीमा लगी बहाउने प्रचलन व्रतको विधिमा रहेको छ। सय रोटी व्रतालुले फलाहार गरी रातमा जागराम बस्ने गरिन्छ। जागरामका समयमा देवीको महात्म्य सुन्ने प्रचलन रहेको छ। यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।